نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير. Amazed by الأسماء الحسنى. آج ہم اس سیریز میں سے اللہ تعالیٰ کا ایک بہت ہی خوبصورت نام النصیر کرنے والے ہیں, اور یہ وہ نام ہے کہ جس کو اگر آپ میں اپنی زندگی کا حصہ بنا لیں تو وہ کہتے ہیں نا کہ ہر قدم پہ کامیابی آپ کے قدم چومے. حقیقت یہ ہے کہ جب اللہ سبحانہ تعالیٰ کسی کے ساتھ النصیر والا معاملہ فرما لیتا ہے تو پھر یہ ہو نہیں سکتا کہ دنیا کی کوئی طاقت اس بندے کو پیچھے کر سکے. اور یہ کیا ہے, کیسے ہے, اس میں میرا آپ کا کیا دخل ہے, اس کو تو ہم جانیں گے, لیکن ابھی دیکھتے ہیں کہ اللہ تعالیٰ کا یہ نام النصیر کس طرح سے ہمارے سامنے آتا ہے. تو لفظ اردو میں بھی معروف ہے, نصیر نام تو اردو میں بھی ہوتا ہے, لیکن ال لگا دیجئے تو النصیر, نصرا ینصرو, ناصر, ناصرا, نصرت, یہ سب لفظ ہمارے لیے جانے پہچانے ہیں. تو النصیر کیا ہے؟ بہترین مدد کرنے والا اور بہترین حمایت کرنے والا, بہت فرق ہوتا ہے. کچھ لوگ آپ کی مدد کر دیتے ہیں لیکن آپ کے حامی نہیں ہوتے, کچھ آپ کی حمایت کا دم بھرتے ہیں لیکن آپ کی مدد نہیں کر پاتے. یہ سارے مسائل لوگوں کی حد تک ہیں. النصیر اس طریقے کی ذات اور وہ ہستی ہے کہ جب وہ آپ کے ساتھ اپنی مدد کا ارادہ فرما لے تو اس کے بعد اس کو کسی ظاہری چیز کی ضرورت نہیں ہوتی. تو اللہ تعالیٰ کا یہ نام النصیر دیکھا جائے تو حقیقت یہ ہے کہ یہ ایمان والوں کی نصرت کے لیے آتا ہے, اور خاص طور پہ یہ نام دشمن کے مقابلے پر مدد کے لیے آتا ہے. اردو میں آپ دیکھیے کہ لفظ مدد مدد ہے, عربی کا ہی لفظ ہے, یہ بھی بائے دا وے آپ کو بتا دوں, لیکن عربی زبان میں مدد کے لیے بہت سے لفظ ہیں. مثلا ظاہرہ, ظہیرہ کا لفظ آپ قرآن میں پڑھیں گے, تائید, ایدہ بروح القدس, پھر اسی طرح سے مدد کے لیے اعانت, ایاک نعبد و ایاک نستعین, ہم سبھی مانگتے ہیں. پھر اسی طرح سے استعاذہ, قل اعوذ برب الناس, قل اعوذ برب الفلق, اس کو استعاذہ کہتے ہیں. لیکن یہ ساری چیزوں سے ہٹ کر اللہ نے اپنا نام النصیر کیوں رکھا؟ بڑی بات ہے. یعنی العون کہیں بھی آپ کو اللہ کا نام نہیں ملے گا, المعین کہیں نہیں ملے گا, حالانکہ وہ بھی مدد کرنے والا ہی ہوتا ہے. پھر اسی طرح سے المستغیث, المستعیذ, یہ نام نہیں ہے. تو یقیناً پھر لفظ نصرہ میں کچھ بہت کچھ چھپا ہوا ہے. تو دیکھیے گا, اگر اس کو لغت میں, ڈکشنری میں دیکھیں تو النصیر کے لفظ سے جو ہمیں معنی سمجھ آتے ہیں, مددگار, پناہ دینے والا, حامی, لیکن النصیر کا لفظ کھبا ہوا ہے اس بات کے ساتھ, خصوصاً دشمن کے مقابلے میں مدد کرنے والا. اور وہ دشمن کون ہے, کس کا ہے؟ یہ انسانوں کے دشمن ہیں, چیونٹیوں کے ہم دشمن ہیں, بیچاریوں کو اینڈ سپرے مار مار کر بھگاتے رہتے ہیں, یا وہ چڑیوں کا خوبصورت النصیر کے ساتھ تعلق ہے جو ان کو گرنے سے بچاتا ہے, یا وہ گاڑیوں کو حادثوں سے بچاتا ہے. یہ دشمن کئی قسم کے ہوتے ہیں, لیکن عمومی طور پہ اگر ہم انسانوں میں دیکھیے, اور خاص طور پہ انبیاء کرام, اور پھر انبیاء کرام کے بعد اسی مشن کے راہی وہ لوگ جو اللہ کے راستے میں مدد کرتے ہیں اللہ کے دین کی, تو خاص طور پہ پھر لفظ نصرت وہاں آتا ہے. اور آپ اس جملے کو سننے کے بعد جب نصرت کے لفظ کو آپ قرآن میں دیکھیں گے آپ حیران ہو جائیں گے. باقی لفظ مدد کے اور بہت سارے مختلف معنوں میں آتے ہیں, لیکن اللہ تعالیٰ کا یہ نام, یہ اسم جو ہے نصرت, اور اسی طرح نصرا, ینصرو, یہ عموماً انبیاء کرام کی اس خاص مدد کے لیے آتا ہے جو دشمنوں کے مقابلے میں ہوئی. اور دل تو میرا یہی چاہ رہا ہے کہ 24 آیتیں آپ کے سامنے پڑھ دوں اور ان کا ترجمہ رکھ دوں تو آپ کو سب کچھ سمجھ آ جائے گا کیسے اللہ تعالیٰ اپنے کاموں پہ غالب ہوتا ہے. کہ واللہ غالب علی امرہ ولکن اکثر الناس لا یعلمون, حضرت یوسف کو اللہ تعالیٰ نے جو بات کہی تھی نا کہ اللہ اپنے کاموں پہ غالب ہے. مثلا یوسف علیہ السلام کو ذرا سا ذہن میں لائیے, دشمن کون تھا؟ بھائی تھے, پیچھے حسد کا جذبہ تھا, ڈالا شیطان نے یا کس نے, لیکن النصیر وہ ہے کہ جس نے یوسف علیہ السلام کو ان کے بھائیوں کے اس دشمنی کے جذبے سے بچا کر کنویں سے اٹھایا اور مصر کے تخت پہ بٹھا دیا. یہ ہے النصیر. اور کون ہے؟ فَعَلَمُ أَنَّ اللَّهَ مَوْلَاكُمْ نِعْمَ الْمَوْلَى وَنِعْمَ النَّصِيرُ. انفال 40 میں اللہ کہتے ہیں خوب جان لو, علم حاصل کر لو کہ تمہارا مولا ہے وہ, یہ تمہارا مولا ہے جو کتنا پیارا مولا اور کتنا پیارا نصیر ہے. کیوں ڈرتے ہو؟ لوگ تمہارا کیا بگاڑیں گے؟ پھر سورۃ نساء 45 میں اللہ تعالیٰ کہتے ہیں وَكَفَى بِاللَّهِ نَصِيرًا. یہ ساری آیتیں نبی کے لیے ہیں, آپ کی فکر کرتے ہیں, میں ہوں نا آپ کے ساتھ. اور پھر ہم سب کو امت مسلمہ کو آج کے دور حاضر کے فتنوں کے مقابلے میں ایک مشورہ ہے, سورۃ حج کی آیت 78 میں وَاعْتَصِمُوا بِاللَّهِ هُوَ مَوْلَاكُمْ وَنِعْمَ الْمَوْلَى وَنِعْمَ النَّصِيرُ. بس محکم پکڑ لو اللہ کے دین کو, مضبوط تھام لو اس کے دین کی رسی کو. اور وہ کہے وَاعْتَصِمُوا بِحَبْلِ اللَّهِ جَمِيعًا. کیا پتہ چلا کہ جب مسلمان اللہ کی اس رسی کو تھام لیتے ہیں اللہ ان کا نصیر بن جاتا ہے. فرقان 31 میں اللہ تعالیٰ کہتے ہیں وَقَفَا بِرَبِّكَ هَادِيًا وَنَصِيرًا. تیرا رب کافی ہے تجھے راہ دکھانے والا اور تیری مدد کرنے والا. کیا پتہ چلا مسلمان کی زندگی میں ایک ایک قدم پہ اللہ کی مدد آتی ہے, جو چاہے جب چاہے جس کی چاہے, یعنی مددگار, پناہ دینے والا, حامی بھی ہے, خاص طور پہ دشمن کے مقابلے میں مدد کرتا ہے, اور پھر سرپرست بھی ہے, پھر ٹیک کیئر بھی کرتا ہے, پھر بندے کو اکیلا نہیں چھوڑتا, حمایتی بھی اسی کا ہے. اور جب آپ اللہ تعالیٰ کے اس نام کی اصطلاحی تعریف دیکھیں, اصطلاح کہتے ہیں ٹرمنالوجیز, یعنی اسلامک فارم میں دیکھیں تو مددگار, نصرت, نصرہ, بمانی عون اور مدد, عون معاونت کو کہتے ہیں. اور پھر جب النصیر کے لفظ کو آپ اور خوبصورتی سے دیکھیں تو النصیر وہ ہستی ہے جس کی جب چاہے مدد کرے, جب چاہے جس کی. یہ دو تین لفظ لکھ لیجئے دل پہ, یفعل ما یشاء لا یغلبہ شیء ولا یرد حکمہ راد. اس کے حکم کو کوئی رد نہیں کر سکتا. ولا یملک احد رد ما قداہ, کوئی اس کے فیصلے کو رد نہیں کر سکتا. او منع ما امداہ, جو وہ چاہے کرے. یعنی دو تین لفظ آپ کے سامنے ہیں, جس کی جب جیسے چاہے مدد کرے. اور پھر خوف سے امن دینے والا, ہر مشکل مصیبت میں مدد کرنے والا. سوال پیدا ہوتا ہے کہ جب ایک انسان اللہ تعالیٰ کی اس ساری چیزوں کو اپنے سامنے رکھتا ہے تو پھر اس کے سامنے تو ایک نقشہ کھلتا ہے کہ اللہ کس کی مدد کرتا ہے. تو سوال یہ ہے کہ اللہ کس کی مدد کرتا ہے؟ اللہ کی مدد کس کے لیے؟ سب سے پہلے تمام رسولوں کے لیے, پھر مومنین اور اللہ تعالیٰ کے دوستوں کے لیے, پھر مظلوموں اور بے سہاروں کے لیے. اور اگر آپ نبی صلی اللہ علیہ وسلم کی زندگی سے اللہ تعالیٰ کی مدد کی مختلف صورتیں دیکھ لیں تو آپ کو کہیں وہ مدد آپ کے مکہ کے پہلے 3 سال, پھر اگلے 3-4 سال, پھر اس کے اگلے سال, اور پھر وہ ہجرت کی راہوں میں مدد, اور وہ پھر بدر سے لے کے تبوک تک کے مارکوں میں مدد مدد مدد. النصیر نے محمد مصطفیٰ مجتبیٰ کو قدم قدم پہ تھاما, کہیں گرنے نہیں دیا, کہیں کمزور نہیں ہونے دیا, کہیں ان کو یہ نہیں کروایا کہ بھائی تم دیکھو کس طریقے سے یہ مدد ہوگی, ہائے بعد میں کیا ہوگا, اس کے ایفیکٹس کیا ہوں گے, اس کے ساتھ کیا ہوگا, اس کے ساتھ معاملہ کیا ہوگا. کیونکہ جب النصیر کسی کا ساتھ دینے لگے تو چاہے وہ یتیم مکہ ہی کیوں نہ ہو. کیا تھے اللہ کے نبی؟ کیا تھا بیک گراؤنڈ؟ کیا تھا آپ کے پیچھے کوئی قافلے اور کوئی آپ کے پیچھے ٹیک کیئر تھے؟ آج امت کو اس بات پہ غور کرنے کی ضرورت ہے کہ اللہ کی ہستی کس طریقے سے نبی صلی اللہ علیہ وسلم کے لیے ناممکنات کو ممکن میں بدلنے والی. کیا آج امت کے ساتھ وہ اچھا معاملہ نہیں کر سکتا؟ بالکل کر سکتا ہے, لیکن بات کیا ہے, ہم تو مائل بکرم ہیں, کوئی ساحل ہی نہیں. آج امت مسلمہ نے اپنے آپ کو ان مصیبتوں میں ڈال رکھا ہے کہ وہ ساری چیزیں جو اللہ کی مدد کو لانے والی ہوں, جس کے ذریعے انسان کے لیے ناممکنات ممکن میں ڈھل جائیں, جس کی وجہ سے دنیا میں انسان کے پاس کوئی اسباب ہوں کہ نہ ہوں, لیکن مدد آتی ہے. بدر میں کون سے اسباب تھے؟ ٹوٹی ہوئی تلواریں تھیں اور ان پلانڈ جنگ تھی. کوئی ایک جنگ ایسی نہیں ہے پوری اسلامک ہسٹری میں کہ مسلمانوں کے اسباب कुफार के असबाब से ज़्यादा हों, जिसको आज की दौर में कहें कि असलहा हो, हथियार हो, फौज हो, नफरी हो, सूटेबिलिटी हो, मुवाफ़क़त हो, कि जिसमें कोई एक दफ़ा कह सके कि आज तो मुसलमानों के पास बहुत है, तो अन्नसीर जब साथ होता है तो एटम बॉम्ब की ज़रूरत नहीं रहती, फिर रॉकेट लॉन्चरों की ज़रूरत नहीं रहती। वो काशा को एक टूटी हुई लकड़ी का टुकड़ा पकड़ाते हैं अल्लाह के नबी, काशा मेरे पास और कुछ नहीं, अब मैं क्या करूं कि अगर आपके पास तलवार नहीं है, तलवार टूट गई है, तो फिर लकड़ी को कैसे अल्लाह ताला ने चमकती हुई तलवार में बदला। जिंदगी के आखिर तक काशा के पास ये तलवार रही और कहते थे मैं इसका हक अदा करूंगा। तो नसीर वो छोटी हस्ती नहीं है, वो वमा रमई तज रमई तवला किन्न अल्लाह रमा की सूरत में नबी के हाथों में पड़े हुए कंकरों को बुलेट बनाकर दुश्मनों की आंखों में डाल दे, या नसीर है। तो जब आप अल्लाह के नबियों को देखते हैं और आप फिर रसूलों को और फिर मजलूमों को और मोमिनों को और ईमान वालों को देखते हैं, वो कल हो के आज हो, मदद अल्लाह की है। तो आगे जाने से पहले आइए ज़रा देखते हैं कि नसीर की मदद के मुख्तलिफ ज़राए क्या हैं, कैसे नसीर मदद करता है, बल्कि ये कहिए किनकी मदद करता है। क्योंकि जब तक असबाब नहीं होंगे, हम असबाब समझते हैं मादी चीज़ों को, वो भी ठीक है, एकल व तवक्कल, हथियार भी रखिए, हर चीज़ कीजिए, लेकिन अगर आज हम उम्मत मुस्लिमा ख़ास तौर पे देखें, पूरी दुनिया को देखें, हर बंदा तरह तरह की परेशानियों में गिरफ्तार है, कई निजी परेशानियां, कई घरेलू, कई समाजी परेशानियां, मुआशी माशर्ती और फिर कुदरती आफात, कहीं कोरोना है, कहीं उसकी वैक्सीन है, अब कोरोना से भी कोई आगे बड़ा वायरस आ गया, अब व्हाट्सएप के ऊपर मसले शुरू हो गए, हाय वो आपका डाटा ले गए, हाय फेसबुक, हाय हाय, ये क्या हो रहा है, ये किस बात का शोर है, ये सैकड़ों दुनियावी परेशानियों का शिकार आज का इंसान, ऐसे लगता है कि ज़िंदगी परेशानियों का मजमूआ बन गई। और क्या ऐसा नहीं लग रहा, गैरों की तो हम बात ना करें, लेकिन आज हम अल्लाह को पुकारने वाले कहीं उसकी ख़ास मेहरबानियों और उसकी नुसरत और मदद से महरूम तो नहीं हो गए। दुआएं करते हैं कबूल नहीं होती, मदद तलब करते हैं मगर मदद नहीं आती, आवाज़ लगाते हैं मगर कहीं से कोई जवाब नहीं मिलता, आखिर इसकी क्या वजूहात हैं, किन असबाब की वजह से हमारा ये बुरा हाल हो गया, आखिर अल्लाह की मदद के वो कौन से ज़राए थे जो आज हमसे छुटे हुए हैं। और अन्नसीर अन्नसीर तो है, लेकिन हम फ़कीर नहीं हैं। और याद रखिए कि इस्लाम ही वो दीन है जिसमें सारी परेशानियों, मुश्किलों, बीमारियों, मुसीबतों, दुखों, गमों और हर दिक्कत और हर निकमतिक, अल्लाह के नबी ने दुआ की थी मैं निकमतिक, नेमतों का जवाल, इसका सब का हल इस्लाम के पास है। इस्लाम के साए तले ज़िंदगी गुजारिए, गुर्बत दूर होगी, बीमारियों का इलाज होगा, परेशानियों का हल होगा, क्योंकि आपके पास अन्नसीर जैसी ज़ात है जो वाकई फिर हर तरह की मदद करता है। गमों का अहतमाम हो सकता है तो इस्लाम के साथ, दुआएं कबूल हो सकती हैं, मुरादें पूरी हो सकती हैं, किस्मतें संवर सकती हैं, बिगड़ी बनने का नुस्खा अगर है तो अन्नसीर के हाथ में। लेकिन आज ऐसा लगता है, और हमारी परेशानियां ये बोल बोल के बता रही हैं, कि हमने इस्लाम के झंडे तले ज़िंदगी गुजारना छोड़ दिया, वरना ये दिन थोड़ी देखने पड़ते हैं। तो याद रखिए, पहली चीज़, अन्नसीर की नुसरत आती है सही ईमान वालों पे। एक मोमिन का इस बात पर ईमान होना चाहिए कि हमारा असल मददगार सिर्फ और सिर्फ अल्लाह वहदहू ला शरीक है, उसके अलावा कोई मददगार नहीं। और अल्लाह खुद कुरान में फरमाते हैं, चंद नंबर तो नोट कीजिए, आल इमरान 126, वमन नसरु इल्ला मिनिंदिल्लाहिल अज़ीज़िल हकीम, मदद तो सिर्फ अल्लाह की तरफ से जो गालिब और हिकमत वाला है। और आल इमरान 150, बलिल्लाहु मौलाकुम व हुवा खैरुन नासिरीन, तुम्हारा खैरख्वाह अल्लाह है, वही सबसे बेहतर है, और जिसका मददगार अन्नसीर हो उसे दुनिया की कोई ताकत नुकसान नहीं पहुंचा सकती, और अल्लाह ने ये जमानत भी खुद ही दे दी, आले इमरान 160। और ये सारी आयतें गज़वे उहद के तनाजर में इर्द गिर्द घूमती हैं, यंसुरकुमुल्लाहु फला गालिब लकुम व यख्ज़ुलकुम फमन ज़ल्लज़ी यंसुरकुम मिन बादिही वअलल्लाहि फल्यतवक्कलिल मोमिनून, अगर अल्लाह तुम्हारी मदद करे तो तुम पर कोई गालिब नहीं आ सकता, और अगर वो तुम्हें छोड़ दे तो इसके बाद कौन है जो तुम्हारी मदद करे। आज ये जुमला लिखिए, वहीं यख्ज़ुलकुम, क्या आज अल्लाह ने छोड़ा हुआ नहीं है, लगता तो ऐसे ही है। फिर फमन ज़ल्लज़ी, लाओ फिर कोई और नसीर है, कोई तो ले आओ, कोई तुम्हारी बिगड़ी बनाने वाला, मुश्किल कुशा, तुम्हारा गौस, कोई कुतुब, तुम्हारा हाथ थामने वाला, कोई दस्तगीर, लाओ फिर जो तुम्हें यंसुरुकुम मिन बादिही, जो तुम्हारी मदद कर दे। तो क्या पता चला कि वो लोग जो गैर अल्लाह को मदद के लिए पुकारते हैं, वो लोग कुफ्र और शिर्क का इर्तिकाब करते हैं, इसलिए आज मदद आनी बंद हो गई। और जिन्हें अल्लाह के सिवा पुकारा जाता है वो क्या करेंगे, उनके पास तो अपनी मदद की ताकत नहीं है। आराफ 197 में अल्लाह ताला फरमाते हैं, वल्लज़ीना तदूना मिन दूनिही ला यस्ततीउना नसरकुम वला अन्फुसहुम यंसुरून। और तुम जिन लोगों को अल्लाह के अलावा पुकारते हो, वो तुम्हारी कुछ मदद नहीं कर सकते और ना ही वो अपनी कर सकते हैं। तो अल्लाह पर सही ईमान रखिए, ये है अल्लाह के अन्नसीर होने को साबित करवाने वाला काम। शिर्क नहीं, न खफी न जली, न खुशी में न गम में, हर हाल में कहिए कि मेरा अन्नसीर मेरे साथ है, मुझे किसी की ज़रूरत नहीं। और जब लोग इस अकीदे पे आते हैं तो फिर अल्लाह ऐसे लोगों का मददगार बन जाता है। बल्कि अल्लाह क्या कहते हैं, जैसे हम अपने सीने पे हाथ मार के कहते हैं ना, आई विल टेक केयर, मैं हूं ना। आपका कोई बड़ा हो, बाप हो, शोहर हो, कोई भी आपके सर पे सहारा हो, तो क्यों हम करती हो, मैं हूं ना इधर। अभी तुम्हारा शोहर जिंदा है, तुम्हें क्या हो गया। तो अल्लाह क्या कहता है, सूरत रूम 47, वकाना हक्कन अलैना नसरुल मोमिनीन। और आप देख रहे हैं हर जगह लफ्ज नसर है, हमारे ऊपर लाजिम है मोमिनों की मदद करना। और इसी तरह एक और हज 38, इन्नल्लाह युदाफियुनिल्लज़ीना आमनू 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 आमनू। इस पे गौर कीजिए, मोमिनीन आमनू वल्लज़ीना आमनू, ये पहली चीज है। जितना ईमान, लिखिए अन्नस्रु माल सब्र है ना, एक जुमला बोलने लगी है बहुत ही मारूफ है हदीस में, इसी तरह नस्रु माल ईमान, ईमान के साथ मदद है। लोग तो असबाब जमा करते रहते हैं, आप ईमान की बदौलत काम कर करा के आगे भी निकल चुके होते हैं। तो अल्लाह ताला कहते हैं, इन्नल्लाह युदाफियुनिल्लज़ीना आमनू इन्नल्लाह ला युहिब्बु कुल्ल खव्वानिन कफूर। बेशक अल्लाह सच्चे मोमिन की दुश्मनों के मुकाबले में मुदाफियत करता है, अल्लाह दिफा करता है। दुनिया क्या करेगी, सिक्योरिटीज़ क्या करेंगी। और कोई खयानत करने वाला नाशुक्र अल्लाह को हरगिज़ पसंद नहीं है। तो अपने ईमान को बढ़ाइए, इसकी गोलियां खाएं। आप क्यों विटामिन डी खा रहे हैं, आप क्यों फुलां फुलां गोलियां और कैल्शियम की गोलियां और खा खा के जिस्म को पता नहीं क्या एक छोटी सी फार्मेसी बना लेते हैं। ईमान की टेबलेट खाइए, ईमान के इंजेक्शन लगवाइए, और ये अल्लाह के रास्ते की सोबते बर्दाश्त करके होते हैं। एक और रेफरेंस लिखिए गाफिर 51 में, इस बात ही की दलील है कि सच्चा ईमान नसीर की नुसरत को लेकर आता है। इन्ना लनंसुरु रुसुलना वल्लज़ीना आमनू फिल हयाति दुनिया व यौम यकूमुल अशहाद। यकीनन हम अपने रसूलों की और ईमान वालों की मदद दुनिया की जिंदगी में भी करेंगे, और इस दिन भी जब गवाही देने वाले खड़े होंगे। अल्लाह हमारी भी मदद कर देना। आज ईमान के दावेदारों की कसरत है, मगर अक्सर लोग शिर्क की दलदल में फंसे हुए हैं। रब पर सही ईमान नहीं है, या फिर ईमान लाकर शिर्क व बिदात का रास्ता इख्तियार किए हुए हैं, जिसकी वजह से नुसरत इलाही बंद हो गई। एक और रेफरेंस ले लें तो फिर अगले सबक पे चलते हैं, और यह है सूरत यूसुफ 106, वमा यूमिन अक्सरुहुम बिल्लाही इल्ला वहुम मुशरिक। इस आयत ने मुझे पहली दफ़ा हिलाया था कि कहीं मैं भी मुशरिक तो नहीं, क्योंकि अल्लाह फरमाते हैं कि इनमें से अक्सर लोग ईमान का दावा करने के बावजूद भी मुशरिक हैं। तो सच्चा ईमान अल्लाह की मदद को लाता है। आज भी ऐसे मार के मौजूद हैं कि मिट्टी में हाथ डालिए सोना। लोग कहते हैं कहाँ होना है, आपसे तो नहीं वैसे होना, आपके बस तो अल्लाह हमें कभी डाले भी ना। हिम्मतें तोड़ने वाले और इरादों को फोड़ने वाले। तो सच्चा ईमान, आज से आप नसीर के लफ्ज़ को सुनने के बाद गिरा बांध लीजिए अपने कपड़े को। मैंने ईमान बढ़ाना है, अन्नसीर की नुसरत बढ़ जाएगी। अगली चीज़ पे चलते हैं, और वो क्या है कि अमल में इखलास हो। थोड़ा कीजिए इखलास वाला कीजिए, ज़्यादा कीजिए इखलास वाला कीजिए। हमारी जिद्दोजहद में, हमारे अमल में, हमारी कोशिशों में, हमारे अल्लाह के रस्ते के कामों में, इबादात में, हर जगह इखलास और लिल्लाहियत हो, तो फिर देखिए नुसरत इलाही होती कहाँ से। और दलील लीजिए निसाई की रिवायत 3178, इन्नमा यंसुरुल्लाहु हाजिल उम्मती बिदईफिहा बिदावतिहिम व सलातिहिम व इखलासिहिम। बेशक अल्लाह इस उम्मत की मदद करता है कमज़ोर लोगों की वजह से, जिनको आप कुछ समझते नहीं। आप कहते इनको क्या आता है, निकम्मे, कुछ भी तो नहीं, इनको लिखना नहीं सही आता, नोट्स नहीं सही लेते, इनको तो टेक्निकल नहीं आता, इनको तो कुछ क्लिक नहीं करना आता, आपको क्या पता है। सारी बरकत इनकी वजह से है और फिर उनकी दुआओं, इनकी इबादत और इनके इखलास की वजह से। अब देखिए सही हदीस में नुसरत इलाही के तीन असबाब हैं, दुआ, नमाज और अखलास। हमारे अमलों में अखलास का फुकदान है, हम करते हैं पर कहीं ना कहीं मैं हूँ, मेरा नाम, मेरी जात, मेरा मकसद, कहीं पैसा खुदा बना बैठा है और कहीं तारीफों के पुल बांधने हैं और कहीं मुकाबलेबाजी हैं। ये चीज़ें अल्लाह की नाराज़गी और उसकी नुसरत से महरूमी की का सबब बनती हैं। और याद रखिए कि अमलों में कोताही और फिर इखलास में कमी और फुकदान, बल्कि शोहरत, रिया, दुनिया तलबी, हाय में पूछा नहीं, हमारे नाम नहीं लिया, हाय हमसे मशवरा नहीं किया, हाय हमें बताए बगैर ये कर दिया, हाय 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 करके शैतान हमें नुसरत इलाही से महरूम कर देता है। डाउन टू अर्थ लोगों पे अल्लाह की मदद आती है। दबे हुए, बुझे हुए, अखबतु इला रब्बी है, अल्लाह में काम करके झुकने वाला बना दे और हमारे दिल से खौफ निकाल दे। तीसरी चीज़ दुआ। मोमिन के लिए दुआ एक हथियार है, हमेशा अपने साथ रखता है मोमिन। सफर में हो, हजर में हो, हालत जंग में हो, अमन की हालत हो, मसाइब हो, मुश्किलात हो, खुशहालियाँ हों, हर मौके पे मोमिन दुआ के जरिए रब की रजामंदी और उसकी मदद को तलब करता है। इसके लिए तो सीरत का दरवाज़ा खोल दीजिए बस। अल्लाह के नबी की जिंदगी की एक एक मिसाल देखिए, बदर का मैदान है, एक तरफ 73 मुसलमान और दूसरे हथियारों से लैस 1,000 का लश्कर, और वो भी कुफर पे। अल्लाह ने बड़ी जमात के मुकाबले में छोटी जमात की मदद की, क्यों? कि नबी ने दुआएं की। और अल्लाह के नबी की दुआ के लफ्ज़ लेने हैं तो सही मुस्लिम खोलिए 1763। अल्लाहुम्मा इन तुहलिका हाज़िल उसाबतु मिन अहलिल इस्लामी ला तुबदु फिल अर्दी। ए अल्लाह, अगर आज तूने मुसलमानों की इस छोटी सी जमात को हलाक कर दिया, रोए ज़मीन पर तेरी इबादत करने वाला कोई नहीं होगा, क्योंकि आपको पता था मैं आखिरी नबी हूँ। और अगर आज ये 150 के करीब लोग जो मेरे साथ आए थे, अब मिल मिला के 300 कुछ बन गए, अगर ये भी चले गए तो क्या बनेगा? तो रब ने कैसे फिर दुआ कबूल की? कुरान की आयत नाजिल हो गई, अनफाल 9, इस तस्तगीसूना रब्बकुम फस्तजाब लकुम अन्नी मुमिद्दुकुम बिअल्फ मिनल मलाइकति मुर्दिफीन। उस वक्त को याद करो जबकि तुम अपने रब से फरियाद कर रहे थे, फिर रब ने तुम्हारी सुन ली और तुमको 1,000 फरिश्तों से मदद दूंगा जो लगातार चले आएंगे। और फिर हुआ कि ना हुआ, आज भी नॉन मुस्लिम हिस्टोरियन, मुस्तशरिकीन कहते हैं उनको, हैरान है कि बदर में फतह हुई कैसे, एक सबब नहीं। तो आज सबब आपको भी मिल गया, उनको भी बता दीजिए, दुआएं, लीडर्स की दुआएं रंग लाती हैं, उनके सीने की धड़कनों में से कुछ निकलता है। आज मैंने जिंदगी में पहली बार एक बात सुनी अपने साथियों से, हमारे एक साथी हैं तो उनका बैक होम पीछे जो है वो लोग गाय भैंसों को पालते हैं, तो दूध वगैरह निकालते हैं, तो आजकल काफ़ी बातें हम कर रहे हैं भैंसों की, चूँकि अल असमाल हुसना हो रहे हैं। तो मेरा दिल हमेशा ही होता है कि आप तो फिर गाय भैंसों के बारे में बहुत कुछ जानते होंगे ना, तो वो फिर मुझे बताते हैं कुछ ऐसी ही बात है। तो बताने लगी कि कल एक बच्चा मर गया गाय का, भैंस का ना। मैंने कहा इनको फील होती, कहती गाय रोती हैं, भैंसें रोती हैं, फिर उनकी आंखों में आंसू होते, दूध देना छोड़ देती हैं जब बच्चा चला जाता है, फिर प्यार हम करते हैं, फिर उनको खिलाते, कभी उनको घी वाली रोटी देते, कभी उनके सामने कुछ रखते, तो उनका दिल बदलते हैं। तो इसी तरह उन्होंने बताया कि एक मौका था तो कोई भैंस बहुत ही बीमार हुई, खैर जैसे इंसानों के ऑपरेशन होते हैं इस तरह भी करते हैं, तो जब उसका जिगर निकाला गया अंदर से तो उसमें सुराख थे, तो वो जो भी थे उन्होंने बताया कि ये बताओ कि इस भैंस के कितने को बच्चे मरे हैं आज तक। तो उसने कहा इतने तो गिना, तो जिगर में उतने ही सुराख थे। उन्होंने कहा कि हर बच्चे के मरने पे इसके जिगर में सुराख हुआ है। ला हौल वला कुव्वत इल्ला बिल्ला, ये कौन है? ये अल मालिक है, ये नसीर है। तो क्या पता चला, वो कहते हैं ना कि जिगर से दुआएं निकलती हैं, ये क्या कहते हैं, होने जिगर दे के पाले हैं ये मैंने पौधे, ये ऐसे थोड़ी हैं, ये जिगर का खून जलता है तो फिर टीम बनती है, फिर उम्मत बनती है। नबी ने क्यों रो रो के दुआएं मांगी? तो ये बदर का मैदान था, लत मैंने ये 313 बड़ी मेहनत से पाले हैं। और आज अगर आपने भी कभी टीम बनाई और उसमें 100 दफ़ा अपनी अन्ना को तोड़ा होगा, 1,000 दफ़ा आपने अपनी बात को पीछे करके दूसरों को इज्जत दी होगी, तभी ऐसी चीज़ें बनती हैं। तो फिर दुआएं लीजिए और दुआएं दीजिए। आज हमारी दुआओं की अदम कबूलियत में इन तीन अवामिल का बड़ा असर है, इखलास की कमी है, बदअमली है और खाने में कहीं ना कहीं हराम और मुशतबे और मकरूहात है। इनको दूर कीजिए फिर देखिए दुआएं कैसे कबूल होती हैं। और एक तबके ने तो लिखा हुआ है कि दुआ तो जाके बाबा जी से ही मांगनी है, سجدہ تو جا کے قبر پہ کرنا ہے. تو یاد رکھیے کہ جتنا اللہ کے ساتھ دعاؤں کا تعلق رکھیں گے النصیر, آپ کی کروٹوں پہ, آپ کے کھڑے بیٹھے دل سے نکلنے والی دعاؤں پہ آپ کی مدد کرے گا. مانگیے دعا, بے ہدایتوں کے لیے ہدایت مانگیے, دنیا میں پسے ہوئے مسلمانوں کے لیے امن چین مانگیے. تو آج امن و امان کیوں بگڑا ہوا ہے؟ کیونکہ نصرت الہی رکی ہوئی ہے ہمارے شرک اور ہمارے اس قسم کے گندے عقائد کی وجہ سے. چوتھی چیز پہ چلیے, نماز. رب کی خالص عبادت مومن کی زندگی اور مقصد حیات ہے. اس دعوت کو لے کر ہر نبی آئے. ہر نبی کی پکار کیا تھی؟ تو بدو ربکم, اپنے رب کی عبادت کیجیے. نبی کے 13 سال مکہ کے ہوں, کڑی محنت تھی. نماز ویسے تو نہیں تھی, لیکن آپ نے جا کر غار حرا میں عبادت کرنی پہلے سے شروع کر دی. اور مومن سے تو نماز کبھی بھی معاف نہیں. آپ سورت نساء کھولیے, آپ کو صلات الخوف دکھے گی. میدان جنگ میں ایک لمحے کے لیے ادھر سے ادھر ہوئے تو جان چلی جائے, ان کو وہاں نمازوں کی فکر بڑی ہوتی تھی. صلات الخوف اور جماعت کی نمازیں فرض بھی کرے, سنت بھی کیجیے. پاؤں پہ ورم آتا ہے نبی کے ہر مشکل وقت میں. حضرت عائشہ فرماتی ہیں کہ جب اذا حسب امرن, کوئی معاملہ سخت ہوتا آپ بھاگتے نماز کی طرف. مصیبتوں پہ, تکلیفوں پہ آپ دیکھیے, بارش کی نماز, سورج گرہن کی نماز, چاند کی نماز جب چاند کو گرہن لگا, زلزلے کی نمازیں, یہ سب کیا ہے؟ کیونکہ وَاسْتَعِينُوا بِالصَّبْرِ وَالصَّلَاةِ وَإِنَّهَا لَكَبِيرَةٌ إِلَّا عَلَى الْخَاشِعِينَ. البقرہ 45 ہے یہ. تو صبر اور نماز کے سب مدد طلب کیجیے, النصیر اپنی نصرت لے کر آئے گا. پانچویں چیز ہے صبر. جزا و فضا نہیں کرنا, اس سے نصرت الہی رک جاتی ہے. اور اس میں صبر ایوب مثال ہے. مسلمان ہے, مومن ہے, صبر کے ساتھ رب کو پکارتا ہے, مدد طلب کرتا ہے, آس لگی رہتی ہے, اللہ ہر بلا سے نجات دے دیتا ہے. کیونکہ اللہ نے خود کہہ دیا کہ یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاۃ ان اللہ مع الصابرین, بقرہ 153. اگلی چیز, چھٹا سبب ہے یہ, اور وہ ہے اللہ پر توکل. النصیر کی نصرت کو پانا ہے تو توکل صرف اس پہ کیجیے. انسان بڑا بے صبرہ ہے, تھوڑی سی مصیبت آتی ہے گھبرا جاتا ہے, اور اب سے نجات مانگنے کی بجائے غیروں سے مدد طلب کرنے لگتا ہے, پھر اسی پہ توکل کر کے بیٹھ جاتا ہے. اور اگر کوئی مصیبت غیر اللہ کے در پہ جانے سے ٹھیک ہو جائے خدا نہ خواستہ, تو اعتماد میں اور پختگی آتی. کہتے ہیں نا, وہ بابا جی سے ملتا ہے, قبر پہ جاؤں تو ملتا ہے. پھر اوروں کو بھی لے کے جاتا ہے, آؤ میں گئی تھی بڑا فائدہ ہوا تھا. وہ پھر ایک مفت کا ان کا ایڈورٹائزر بن جاتا ہے. یاد رکھیے, جو جس در پہ بھی جائے گا, جس سے بھی مانگے گا, دینے والا داتا النصیر ہے. آپ قبر پہ سوال کر کے یہ نہ سمجھے کہ قبر والے نے دیا, دیتا تو النصیر ہے, چاہے جائز سے مانگے یا ناجائز سے. فرق اتنا ہے کہ جائز طریقے سے مانگنے پر وہ خوش بھی ہوتا ہے اور خوشی سے دیتا ہے, اور ناجائز طریقے سے مانگنے پہ کبھی دے بھی دے تو بدلے میں اس کا ایمان چھین لیتا ہے. چاہیے آپ کو بیٹا لے کر ایمان دینا؟ دنیا میں بھی تو پھر قدم قدم پہ اولاد ہمارے ایمان کے سودے کرتی ہے نا. تو یاد رکھیے, جو لوگ پتھروں سے مانگتے, مورتیاں بنا کر مانگتے, ان کی بھی یہ عقیدت ہوتی ہے کہ ہمیں مورتیوں نے دیا. تو پھر مسلمان کو اللہ پر بھروسہ کرنا چاہیے. یہ عبادت کے اس رخ سے ہے کہ جس میں پھر توکل اللہ کی مدد کا سبب بنتا ہے. اور حوالہ لے لیجیے آل عمران 160. اللہ فرماتے ہیں وَعَلَى اللَّهِ فَلْيَتَوَكَّلِ الْمُؤْمِنُونَ, اللہ پہ توکل کرے ایمان والے. اور اسی طرح آل عمران 159, مجھے حیرت ہو رہی ہے, زیادہ آیتیں دیکھی اس موضوع کے آل عمران میں. فیض اعظم تف توکل اللہ ان اللہ یحب المتوکلین, کیونکہ احد کے میدان میں اللہ نے عملی تربیت کروا دی تھی صحابہ کی, اور اللہ کے نبی تو پہلے ہی تھے. تو لہٰذا کیا پتہ چلا, اگر آپ چاہتے ہیں کہ اللہ کی مدد آئے, ساری دنیا بڑی سے بڑی طاقت بن کر آپ کے سامنے آ جائیں, پوری دنیا میں آ جائیں. آج آپ کو 57 مسلمان ملک ہیں دنیا میں, ہم کیوں نہیں سپر پاور؟ ہمارے پاس مادی قوت بھی بہت ہے, سونا چاندی تیل کے ذخائر بھی بہت ہے, بڑی بڑی عمارتیں بھی ہیں, پیسہ بھی بہت ہے, نصرت نہیں ہے. جب اللہ کی نصرت آئے گی تو غیب سے ایسے رستے بنتے جائیں گے کہ اللہ تعالیٰ آپ کے لیے پھر راستے بنا دے گا. تو اپنی ان چیزوں کا جائزہ لے لیجئے, پھر آپ دیکھیں گے کہ جب اللہ کی نصرت آئے گی, جب النصیر آپ کا ہاتھ تھامے گا نا, تو آپ کو پتا آپ کے ساتھ کیا ہوگا. پھر آپ حق اور باطل کی کشمکش میں النصیر کی مدد پالیں گے. آج پوری دنیا ایک بڑا میدان جنگ ہے, لکھ کے رکھ لیجئے. پہلی جنگیں ہوتی تھی, ایک میدان جنگ بنتا تھا, بڑے مہذب انداز سے دونوں طرف سے فوجیں آتی تھیں اور ایک دوسرے کے سامنے کھڑے ہو جاتے تھے. آج پوری دنیا حق اور باطل کی کشمکش کا شکار ہے. आज अगर मैं और आप चाहते हैं बींग अ मुस्लिम, बींग अ उम्मती, और एक इनफरादी लेवल से लेकर इज्तमाई बल्कि पूरी दुनिया पे वर्ल्ड लीडर बनने का ख्वाब है, तो अन्नसीर का दामन पकड़िए। हसबुनल्लाह व नेमल वकील, नेमल मौला व नेमन नसीर। 7 दफ़ा सुबह आपको अल्लाह कहते हैं हसबी अल्लाह ला इलाह इल्लाहु अलैहि तवक्कलतु व हुवा रब्बुल अर्शिल अज़ीम। 7 दफ़ा शाम को पढ़िए, अल्लाह आपके दुनिया के आखिरत के सारे मामलों में काफ़ी होगा। फिर इस तरह याद रखिए कि नसीर हर किस्म के महाज पे हमें कुमक पहुंचाता है, मदद देता है। हजरत उमर ने कहा मदीना में बैठ के, कहा या सारिया तुज जबल, यानी लीडर कितने हजारों मील दूर बैठा है और अपनी फौज और अपनी टीम को एक लफ्ज़ बोलता है और उनकी मदद हो जाती है, वो अमल कर लेते हैं। वो पहाड़ की तरफ गए, अल्लाह ने रुख बदल दिया मैदान जंग का। तो आपका भी यही मामला होगा। और इसी तरह फिर दलील की लड़ाई में बातिल परस्तों के खिलाफ अल्लाह आपकी मदद करेगा। आज सारी दुनिया किन चीज़ों में खोई पड़ी है, कभी डिस्कशंस देख लीजिए, टॉक शोज देख लीजिए, कोई और ऐसी चीज़ देखे, खबरें सुन लें, चारों तरफ लोग अपने अपने दलाइल को सच कर रहे हैं। बातिल के पास भी बड़े दलाइल हैं। अन्नसीर अगर आपका साथ दे दे, आपकी टूटी फूटी बात में असर हो जाता है। मैं अक्सर रो पड़ती हूँ कभी इस बात पर कि ये अल्लाह ही असर डाल देता है। बंदे के हाथ में क्या है, आधे मुंह से एक बात कहें आप, अल्लाह की रहमत से पूरा नक्शा ही बदल जाता है गुफ्तगू का, पूरी मीटिंग का रुख उलट जाता है। बंदे की क्या औकात है। अन्नसीर अपना ताल्लुक रखिए, करवटों में, सोते में, जागते में पुकारे, या नसीर अंसुरनी, या नसीर मेरी मदद करते।